सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 MHz में साथै हामीलाई युट्युबमा पनि dineshkhabar.com हामीलाई सहजै हेर्न सक्नुहुन्छ यहाँले तातो बस र तातो बसमा यतिखेर प्राविधिक मित्र मुकेशजीले मलाई साथ दिनुहुन्छ भने क्यामेरामा सन्तोषजी हुनुहुन्छ हामी तातो बसमा निरन्तर कुराकानी गर्छौँ दिनौँ समय सन्दर्भ व्यक्ति विषय विचारमा त्यो सबै विश्लेषण गर्छौँ र यतिखेर सबैको ध्यान खास गरी कैलालीको हरैयाको विषयलाई मैले फलोअपमा राखेको छु र हिजो यो विषयमाथि हामीले चर्चा गऱ्यौँ भने आज पनि यो विषयमा खास गरी अत्तरिया नगरपालिकाका उपमेयर मेयर साहबको अलिकति घराइसे प्रब्लमले गर्दा उहाँसँग कुराकानी गर्न सक्दैनौँ हामी उपमेयरसँग रत्नाकर ठाईसँग हामी कुराकानी गर्दैछौँ भने त्यसै गरी हरैया शिविरकै विषयमा रहेर हामी स्टुडियोमै बसेर छलफल गर्दैछौँ यो कार्यक्रमको दौरानमा यहाँलाई पनि कुनै जिज्ञासा प्रश्न गर्न मन लाग्यो भने र खास गरी यो इस्युसँग यहाँलाई पनि कुनै गुनासो गर्न मन लाग्यो या भनौँ प्रतिउत्तर गर्न मन लाग्यो केही कुराकानी गर्न मन लाग्यो भने 091-4-10-16-9 सधैँ चाहिँ खुला गर्दै आजको कार्यक्रममा हामी कुराकानी गर्दैछौँ हरैया शिविरको विषयमा र उक्त शिविरका अध्यक्ष हामीसँग हुनुहुन्छ सञ्जु चौधरी र त्यसै गरी हामीसँग त्यहाँको स्थानीय वासी जो यो घटनालाई नजिकबाट चाहिँ बुझ्नुभएको छ खास गरी 2061 सालमा त्यतिखेर प्रचण्ड बाबुराम र लेखराज भट्ट गएर सहजै त्यो शिविरमा झन्डा गाडेसँगै त्यहाँ चाहिँ ती घरजुरी जो अहिले बस्नुभएको छ उहाँहरूलाई चाहिँ राखेको कुराहरू आज हामी गहिरैमै गएर यसको पर्दाफास गर्दैछौँ उहाँहरू दुईजना हुनुहुन्छ एकातिर रमा कटेल कठायत हुनुहुन्छ भने त्यसै गरी चाहिँ हामीसँग सञ्जु चौधरी हुनुहुन्छ त्यो शिविरको संयोजक अध्यक्ष हुनुहुन्छ उहाँहरू दुईजना अब म सञ्जुजीबाट सुरु गर्छु हिजो पनि बोलाएँ तपाईँलाई अलिक ढिला हुन्छ आज मैले सुरुमा तपाईँलाई बोलाएको छु
हजुर
तपाईँहरूको पीर व्यथा यतिखेर के गर्दैछ के छ तपाईँहरूको अवस्था हुन्छ
हाम्रो अवस्था सर अब छ हेर्नुहोस् अब हिजोको बहसले पनि साथीहरू पनि ल ठिक छ अब सञ्जुजी चाहिँ हाम्रो केही व्यवस्थापन गर्न सक्छ कि भनेर उहाँहरूको आत्मामा पनि अलिकति सास भएको छ हिजो पनि हामीले चाहिँ बहसमा नै बसेको छलफलमा अब चाहिँ गौरी जोशीको भनाइ पनि के छ कि होइन म त्यहाँ गए गएन त्यहाँको जनतासँग भेटभाटै गरेन भन्ने कुरा आउँछ नि किन जान्दैन अब पहिला चाहिँ गौरी जोशीले हामीलाई के भनेको 5 वर्षदेखि हाम्रो पछि लागेको पहिला तिमीहरूले रोजेको मैले खोजेको भन्थे तर हामीले रोजेको र त्यही स्थानै हो नि यदि सक्रिय छ मान्छे हो भनेपछि हामीले रोजेको ठाउँमा हाम्रो छ नि तर यदि यदि उसले चाहिँ हामी व्यवस्थापन गर्छु भन्ने मान्छे आज 6 सालदेखि किन हामीलाई चाहिँ यसरी टर्पाई राखेको छ
त्यो जमिन अहिले बिक्री भइसक्यो अब तपाईँहरूको अर्काको जमिनमा त बस्न मिल्दैन भन्नेहरू कानुन त भन्छन् पनि होइन त्यतिखेर माओवादीले के गर्यो त्यो विषयमा त हामी अब एकछिनमा यो विषयमा हामी कुराकानी गर्छौँ रमाजीले भन्नु होला हामी नगरपालिकाका उपमेयरसँग पनि कुराकानी गर्दैछौँ सञ्जुजी खास गरी 2061 सालमा तपाईँ बसेसँग यतिखेर तपाईँहरूलाई थाहा थियो या थिएन यो जमिन बिक्री भइरहेछ भन्ने कुरा त्यो सुन्नमा थियो तपाईँहरूलाई थाहा थियो कि थिएन सञ्जुजी
त्योसम्म थाहा थिएन सर तर अब गौरी जोशीले चाहिँ आएर चाहिँ भन्नुभयो कि यो जग्गा चाहिँ बिक्री भइसकेको छ तपाईँहरूले चाहिँ यहाँबाट उठ्नुपर्छ भन्दाखेरि हामीले के भने कि त 4-5 वर्ष भइसक्यो त्यसले चाहिँ एउटा व्यक्तिले हाम्रो व्यवस्थापन गर्न सकेको छैन हामीले चाहिँ सरकार मार्फत हामी जान्छौँ सरकारले चाहिँ हाम्रो व्यवस्थापन गर्छ यदि सरकारले हाम्रो व्यवस्थापन गर्न सक्दैन भनेपछि यत्तिकै जनता छौँ हामी त्यत्तिकै टिप्परमा हालेर एउटा खोलाको छेउमा लगेर फाल्दे पनि हुन्छ भन्ने जस्तै हाम्रो आशा भयो.
अहिले अब जमिन बिक्री भइसक्यो, तपाईँहरूले त्यही जमिनमा बस्ने भन्दै हुनुहुन्छ कि अन्त एउटा व्यवस्थापन गरिदियोस् भन्ने तपाईँहरूको चाहना हो भन्नुहोस्?
सरकारले हाम्रो लागि कुनै ठाउँमा टप्पर हेरेर पनि कुनै हाम्रो रोजीरोटी गरेर खाने बस्न बाँच्ने ठाउँमा व्यवस्थापन गरेपछि हामी त्यो जग्गा छोडिदिन्छौँ.
तर अन्त चाहिँ व्यवस्थापन गर्नु पर्यो.
हजुर,
यो घटना भइसकेपछि तपाईँहरू अहिले आन्दोलित हुनुहुन्छ, माओवादीका नेताहरूले भेटे तपाईँहरूलाई के भने?
माओवादीको नेताले अरूले त कसैले पनि भेटेको छैन सर. के अरे सुवेदी सरसँग पनि हामीले चाहिँ अन्तर्वार्ता लिइसकेको छु होइन. सुवेदी सरले के भन्नुभयो कि ठिक छ यो नम्बरी जग्गा हो तपाईँलाई यहाँ नमिले पनि तर सरकारले चाहिँ तपाईँहरूले चाहिँ रोजगार पाउने ठाउँमा चाहिँ व्यवस्थापन गर्नुपर्छ भनेर हामी चाहिँ आवाज गर्छु भनेर उहाँले चाहिँ एउटा आशा दिनुभएको छ.
अरू नेताहरू आउनु भएको छैन त्यहाँ?
अरू आएको छैन. अरू आएको हो त होइन सर, लेखराज भट्टजी आउनुभयो, त्यहाँले चाहिँ हाम्रो मुटुमा धेरै ठुलो पीडा दिएर जानुभयो. त्यही पीडाले हामीले चाहिँ अब कसैले कसैको घरमा आगो बलेको छैन, कसैको घरमा चुल्हा चौको पनि बन्दैको बन्दै भएको छ, खाना खाएको छैनन्, सुटेको छैनन् जनता, त्यत्तिकै टर्पिमा पानी बिना माछा टर्पिन्छन् भन्छन् नि, त्यसरी त्यहाँको जनताले तर्पेको छन्.
भनेपछि तपाईँहरू न्याय माग्दै हुनुहुन्छ, लेखराज भट्टजीले के भन्नुभयो तपाईँहरूलाई?
लेखराज भट्टजीले के भन्नुभयो कि होइन अब तपाईँहरूसँग कर तिरेको रसिद छैन भन्नुभयो, अनि तपाईँहरूको चाहिँ एउटा व्यक्तिको जग्गा हो त्यो व्यक्तिलाई चाहिँ रकम दिएको रसिद छैन, तर तपाईँहरूको अधिकार छैन यो जग्गामा बस्न.
2061 सालमा के भन्नुभएको थियो तपाईँ? त्यो हुनुहुन्थ्यो होइन लेखराज भट्ट प्रचण्ड बाबुराम आइरहँदा के भनेर तपाईँहरूलाई बसाएको थियो भन्नुहोस् त ठ्याक्कै हो?
2061 सालमा उहाँहरूले के भन्नुभयो कि होइन सर, हाम्रो पार्टीले पहिला के अरे धेरै जग्गामा दाबी गर्न पाइन्छ रे, अब कसैको एक ढुर पनि छैन जग्गा, कसैको सयौँ हजारौँ बिघा जग्गा, त्यसको जग्गा चाहिँ कब्जा गरेर चाहिँ सुकुम्बासीलाई दिन सकिन्छ भनेर कब्जा गरेको जग्गा हो. तर हामीले भने कि अब एउटा व्यक्तिको जग्गा हो, भोलिको दिनले त उसले खोजी नै गर्छ आफ्नो जग्गा, त्यतिखेर हामी कहाँ गएर बस्छौँ? तर त्यसको 10 बिघा भन्दा माथि एउटा व्यक्तिले चाहिँ जग्गा युज गर्न पाउँदैन, जसको 10 बिघा भन्दा बढी छ भनेपछि त्यसको जग्गा चाहिँ कब्जा गरेर सुगुम्बासीलाई चाहिँ बाँडफाँड गरिन्छ भनेर कब्जा गरेको जग्गा हो.
त्यतिखेर त्यो आश्वासन दियो होइन,
आएर
तपाईँहरूलाई उठ्नुहोस् भनेर अल्पत्र पारियो होइन?
हजुर सर.
अब ठिक छ, अब यो विषयमा नजिकबाट हेर्नुभएको रमाजी हामीसँग हुनुहुन्छ, रमाजीलाई पनि वेलकम गर्छौँ. रमाजी नमस्ते, यहाँलाई पनि स्वागत छ है.
नमस्ते सर, हजुरलाई पनि.
तातो बस सुन्नुहुन्छ तपाईँले?
सुन्छु सर.
अत्यन्तै पपुलर प्रोग्राम, सबैको मन परेको प्रोग्राम, चर्चित प्रोग्राम हो. अब भन्नुहोस् तपाईँहरू यो घटनाको इस्युलाई हिजोबाट मैले फलोअपमा हालेँ, आज पनि यो कुराकानी गर्दैछौँ. रमाजीको बारेमा धेरै सुने र त्यहाँको त्यो घटनालाई नजिकबाट तपाईँले बुझ्नु भएको छ भनेर मैले तपाईँलाई स्टुडियोमा निमन्त्रणा गरेको छु. रमाजी, खास 2061 सालमा के भएको थियो, अहिलेसम्मको के भयो भनिदिनुहोस् त हामीलाई.
सर, 2061 सालमा चाहिँ हाम्रो माननीय मन्त्रीज्यू, सात नम्बर प्रदेशको मन्त्रीज्यू लेखराज भट्ट अहिले अब यो देशको मुख्य मेरुदण्डै भनौँ, प्रचण्डजी अनि बाबुराम, अहिले त उहाँहरू यताउता चण्डबण्ड भएर गइसक्नुभयो. उहाँहरूको अगुवाईमा चाहिँ त्यहाँ चाहिँ कोही मान्छेको यति अब धेरै जमिनहरू, जो रणबहादुर शाहको चितवनमा पनि धेरै जमिन छ, नेपालगञ्ज छ, कहाँ छ कहाँ छ, यहाँ धनगढीमा पनि भएको यो जमिन कब्जा गरेर अनि सुकुम्बासीलाई राखेर अनि देशमा राजनीतिका नाममा चाहिँ उहाँहरूले चाहिँ अब धनाढ्य परिवारहरूको जमिनहरू कब्जा गरेर आश्वासन दिया रहेछ कि हामीले जहाँबाट नजिकबाट बुझेअनुसार त्यहाँ जो 14-15 वर्षदेखि बसिराख्नुभएका आमाहरू हुनुहुन्छ त्यहाँ बुवाहरू बितेर गइसक्नुभयो, त्यहाँ बुझ्दाखेरि 70-80 जना त्यहीँ सहिद भइसक्नुभयो. त्यो बुझ्दै जाँदाखेरि चाहिँ अनि अहिले चाहिँ अलिकति के भन्ने सर, अब त्यहाँ दर्दनाक स्थिति छ. त्यहाँ बुझ्दाखेरि मेरो चाहिँ त्यहाँ नजिकै पसल छ, यो शिविरको सारा मान्छे मेरै पसलमा आउने भएको हुनाले अब म पसल सानो भए पनि त्यहाँ सबैसँग पैसा छैन, कहिले भत्ता आएपछि दिने, कहिले यस्तरी लेबरी काम गरेर तलब आए आफ्नो मासिक पैसा आएपछि दिने, यस्तै कुराहरूमा म चाहिँ त्यहाँका मान्छेहरूलाई अहिले आफू 10-15 हजारको व्यापार गरेर त्यहाँ 20-25 हजारसम्म उधारो दिइराखेका छु. मैले त्यो शिविर चलिराखेको छ होइन, अब त्यहाँका मान्छे बिहान साँझ जतिखेर पनि आएर मलाई चाहिँ गुनासो सुनाउने गर्छन् अनि त्यहाँबाट यस्तो गर्यो माओवादीले यस्तो गर्यो. अब अहिले त माओवादी त मेटिएर गइसक्यो सर, एक किसिम त अस्तित्व छैन देशमा, न पार्टीहरूका अस्तित्व पनि. मैले मेरो देखाइमा चाहिँ म चाहिँ कुनै राजनीतिसँग कुनै पार्टीसँग सम्बन्धित छैन सर. बुझ्दै जाँदाखेरि चाहिँ माओवादी भनेर हिजो गरिब जनतालाई व्यवस्थापन गर्छु यस्तो गर्छौँ हामी उस्तो गर्छौँ यो देशमा जन जन के अरे गणतन्त्र ल्याउँछौँ यो देशको यो शाही शासन पल्टाउँछौँ यस्तो गर्छौँ भनेर गरे गर्न त कल यिनै गरिब जनताको यिनै जो सुकुम्बासीहरू अहिले देशमा हराए शिविर मात्र नभनौँ यस्ता शिविरहरू देशमा धेरै छन् सर एकदम धेरै छन् यिनीहरूकै सहायतामा यिनीहरूकै काँधमा चढेर अहिलेका यी बागडोर सम्हाल्ने नेताहरूले यिनकै सहयोग बेगर यिनलाई मध्यम वर्गले कसले गर्यो होला सहयोग सर यिनीहरूले गरे नि सहयोग त रोड 2000
उहाँहरूका लागि उहाँहरूले राजनीति एउटा भनौँ न सहयात्री बन्नुभयो बेला बखतमा सडकमा जानुभयो दिउँसोको घाममा पनि जानुभयो त्यो पीडा छ 2061 सालको घटनालाई अलिकति कोट्याइदिन खास गरी त्यतिखेर सरकार सुरु भएको थिएन होइन
2061 सालमा सर यो कैलालीमा एकपल्ट कैलाली बन्द 32 दिन बन्द भयो यतिखेर 32 दिन बन्द हुँदाखेरि यो कैलाली जिल्लाका 7 शिविर थिए यहाँ 7 शिविरका मान्छे उतारेर रातारात खान पाएनन् लाउन पाएनन् यिनीहरूले 9-9 दिन भोकै बसेर रोडमा थाल बजाएर रोडमा झाडु लगाएर रोडमा यिनीहरूले पशु जस्ता भएर यिनीहरू पशु यो बलिका बोका भएर अहिलेका देशका बागडोर सम्हाल्ने जस्ता जो छन् हाम्रा प्रधानमन्त्रीज्यू उहाँ हुनुहुन्छ अब अहिले त अब के प्रधानमन्त्री भनौँ पार्टी अध्यक्षज्यू उहाँ प्रचण्डज्यू बाबुराम उहाँहरूले झुपडीमा बसेर यिनीहरूलाई प्रयोग गरेर यिनीहरूको माताहतबाट यिनीहरू यिनी गरिब देशका यी जनता घाँसबास कपास शिक्षा रोजगारका जो वञ्चित छन् अहिले उनीहरूलाई प्रयोग गरेर उनीहरू चाहिँ यिनलाई सिँढी बनाएर माथिल्लो स्तरमा गइहाले अब उनले सोच्नुपर्ने हो कि 5-10 वर्ष हामीले राजनीति यिनलाई प्रयोग गरेर हामी मासतिर मल्ल तलामा चाहिँ फर्किहाल्यौँ भनेर सोच्ने होइन कि सर माथि चढेपछि सिँढी लात्ती हान्यो भने
एउटा समीक्षाको पाठ होला मैले भन्न खोजेँ कि रमाजी भने 2061 सालमा के भएको थियो त्यहाँ भनेर अलिकति मैले पृष्ठभूमि
त्यो 2061 सालमा चाहिँ के भएको रहेछ सर मैले बुझे अनुसार भनेपछि त्यहाँनेरि चाहिँ त्यो रणबहादुर शाहको जमिन चाहिँ पत्ता लगाएको रहेछ माओवादीले होइन अब देशमा कब्जा गर्दै जाने क्रममा चाहिँ धेरै ठाउँमा कब्जा भएका थिए हजारौँ बिघा त्यहाँ धेरै 10-20 हजार बिघा जमिन कब्जा भएका थिए तर यहाँ पनि त्यस्तै रणबहादुर शाहको जमिन पत्ता लगाएर चाहिँ उहाँ यहाँ चाहिँ माओवादले कब्जा गराएर छ जतिखेर कब्जा गर्यो यति कब्जा गरिसकेपछि यहाँ नगरीकन त्यहाँनेरि चाहिँ त्यो रणबहादुर शाहले चाहिँ बैङ्कमा त्यो जमिनको लालपुर्जा राखिसकेका रहेछ अनि उसले चाहिँ अब जमिनमा माओवादीले कब्जा गरिहाल्यो सुकुम्बासी राखिहाल्यो अब के तिरौँ मलाई केही चाहिँदैन त्यो जमिन मसँग जति छ भनेर होला कि के हो अब उहाँको त्यो आफ्नै कुरा हो त्यो चाहिँ उहाँले ऋण तिर्नु भएनछ बैङ्कमा अनि त्यो लिलाम हुने प्रक्रियामा पुग्यो पुगिसकेपछि चाहिँ अब अहिले आएर चाहिँ सर पोखराको शङ्कर कार्की लगायत 3-4 पार्टीहरू मिलेर कुन संस्थाको नाममा अहिले त्यहाँको 22 बिघा जमिन चाहिँ किनबेच भइसकेको छ भन्ने हामीले सुनेका छौँ सर हजुरहरूले पनि सुन्नुभएको छ अस्ति 7 लाख रुपियाँ मालपोतमा घुस दिएर त्यो बाँडफाँडको क्रममा त्यहाँ मारामार पनि भयो सर त्यही हरैया शिविरकै कारण हो त्यति पनि भएको रहेछ अनि त्यहाँनेरि चाहिँ माओवादीलाई राख्ने बेलामा चाहिँ यहाँ चाहिँ 35 बिघा जमिन छ यहाँ चाहिँ एउटा ठुलै शिविर यसरी हाम्रा लडाकुहरूलाई यहीँ राख्ने हामी व्यवस्थापन यहीँ गर्छौँ बुढा भुवाका बुवा आमालाई चाहिँ यहाँ झुपडी बनाएर राख्ने तपाईँहरू चाहिँ हामीसँग लड्न हिँड्ने हामीसँग बन्दुक बोक्ने यहाँ उहाँ गर्ने भनेर चाहिँ प्रयोग गरेको चाहिँ हामीले पायौँ होइन सर बुझ्दाखेरि त्यस्तो बुझिन्छ त्यहाँ वरिपरि बुढो मान्छेहरू हुनुहुन्छ त्यतिखेरदेखि बसेको मान्छे हुनुहुन्छ उहाँहरू पनि भन्नुहुन्छ यसरी ल्याएर माओवादीले राख्यो पाखुडा समाएर अतरियामा यहाँ उहाँ भाडामा बस्ने कोही फलामको काम गर्ने रोडमा साना खोकासोका बनाएर त्यहाँ जुत्ता पोलिस लाउने यहाँ उहाँ गर्ने मान्छेलाई सारा समाएर माओवादीले त्यहाँ लगेर राखेर आफ्नो माओवादीको नाममा उनलाई त्यहाँ बिसाएर उनलाई हतियार बनाएर उनले राजनीति गरे उतिखेर गरेपछि अहिले आएर चाहिँ सर त्यो दिन चाहिँ बिर्सिनु हुँदैन होइन मैले चाहिँ उहाँहरूलाई माननीय मन्त्रीज्यू माननीय सांसद माननीय जो जो हुनुहुन्छ गृहमन्त्री उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने एउटा मानवताको नाताले नैतिकताको नाताले पनि उहाँहरूलाई तपाईँहरू घरबार विहीन बनाइदिनुहोस् के जान्छ उहाँहरूको आफ्नो गोजीबाट दिनु परेको छैन होइन हिजो पनि माओवादीले थाहा पाएको थियो कि त्यो व्यक्तिगत जमिन हो माओवादीले कब्जा गरेर त्यहाँ मान्छे राख्दैछ ती बस्नेलाई पनि थाहा थियो कि व्यक्तिगत जमिन हो माओवादीले कब्जा गर्दैछ हामीलाई राख्दैछ आशा थिए भन्छन् नि एउटा नेपालीमा उखान जसरी गरिबलाई दिन्छु नभन्नु राणीलाई लान्छु नभन्नु भन्छन् नि तिनलाई दिन्छु भनेर त बिसाउनु थिएन एक त बिसाइसकेपछि तिनको व्यवस्थापन गर्नु पर्यो अहिले त सरकार उहाँहरूकै हातमा छ होइन उहाँहरूले चाहिँ मेरो विचारमा चाहिँ भन्नुपर्दाखेरि सर त्यो जानेरी दर्दनाक कथा हुन्छ, जानेरी खाना लाउन नपाएर जानेरी बिहान साँझ हात मुख कसरी जोड्ने भन्ने कथा व्यथा जो गरिबसँग हुन्छ, मास्ती र मल्लो स्तरमा गइसकेपछि मान्छेले त्यो भुल्छ, भुल्नु
हुँदैन। राति भन्ने कुरा मैले थाहा पाएँ, सञ्जुजी लेखराजी गएर के भन्नुभयो भन्नुहोस् त, अस्ति राति
24 गतेको राति लेखराजी गएर के भन्नुभयो क्या होइन, तपाईँहरूसँग चाहिँ यो तपाईँहरूको यो जग्गामा बस्ने अधिकार छैन, कसरी यो जग्गाको कर तिर्नु भएको छैन तपाईँहरूले, अनि यो जग्गाको चाहिँ रकम बुझाउनु भएको छैन, त्यो रसिद पनि छैन, अनि यो जग्गा व्यक्तिले प्रहरी दमन गरेर तपाईँहरूको आक्रमण गरेपछि मेरो बोल्ने बाटो छैन।
अनि 2021 सालमा के भनेर राख्नु भएको थियो, मैले अघि पनि त्यो कुरा कोट्याएको थिएँ, त्यतिखेर यो भनिरहँदा तपाईँहरूले प्रतिवाद किन गर्नु भएन नेताजी, तपाईँले त 2061 सालमा यो भन्नुभएको थियो हामीलाई, अहिले आएर तपाईँ यो भन्नुहुन्छ, कुन मुखले भन्नुहुन्छ भनेर तपाईँले सोध्नुभयो?
मैले सोधेको सर, एकदमै सोधेको, मैले भने कि 2061 सालमा कब्जा गर्दाखेरि रातो झन्डा फरफराएर चाहिँ तपाईँ नै अगाडि अगाडि गयो, पछि पछि हामीले नै झन्डा गाडेको मान्छे हौँ, अब चाहिँ मेरो अधि यसमा आक्रमण दमन भएपछि मेरो बोल्ने अधिकार छैन कसरी भन्नुहुन्छ? तर त्यतिखेर तपाईँलाई जनता चाहिएको थियो, अहिले तपाईँलाई जनता चाहिएको छैन, एउटा व्यक्तिले चाहिँ यति जनतालाई यसरी हल्लाउन सकेपछि हामी के यो नेपालको नागरिक होइन सर? यदि हामीले एउटा व्यक्ति मात्र यो नेपालको नागरिक हो भनेपछि तपाईँले टिप्पर ल्याउनुहोस्, टिप्पर ल्याएर तपाईँले चाहिँ नदीको खोलामा फालिदिनु होला, हामी बगेर चाहिँ इन्डिया जान्छौँ, त्यसरी जवाब दिनुहोला सर भन्दाखेरि केही जवाब नफर्काएर फर्केर आउनुभयो उहाँले।
त्यति भन्नुभयो होइन
हजुर।
अहिले अब तपाईँहरू अन्यलग्रस्त अवस्थामा हुनुहुन्छ, केही व्यवस्थापन गर्ने कुरामा पनि कसैको पहल हुन सकेको छैन होइन?
छैन सर।
यो विषयमा हामी कुराकानी गर्दैछौँ, खास गरी प्राविधिकभित्र लागिरहनु भएको छ, हामी घोडाघोडी नगरपालिकाका मेयरको जुन घटना घट्यो त्यो विषयमा पनि हामीले विगत लामो समयदेखि कुराकानी गरिरहेका छौँ, र आज हामी खास गरी गोदावरी नगरपालिका अन्तर्गत रहेको जुन यो पछिल्लो समय देखिएको अवस्था छ, हरैया शिविरको विषयमा हामी कुराकानी गर्दैछौँ, र रत्ना कठाईजीलाई हामीले टेलिफोन लगाइरहेका छौँ, कृपया टेलिफोन उठाइदिन म आग्रह गर्छु, प्राविधिक मित्र मुकेशजी उहाँलाई टेलिफोन सम्पर्कमा ल्याउने प्रयासमा हुनुहुन्छ, र म रमाजीतिर आउँछु। रमाजी, 2061 सालमा झन्डा गाडेको भनेर उहाँले भन्नुभयो, के हो त त्यस्तो हो त्यहाँ?
त्यो एकदम हो सर, 2061 सालमा चाहिँ त्यहाँ झन्डा गाडेको हो अरे, अब त्यो ठुल्ठुला नेताहरूको अगुवाईमा त्यहाँ झन्डा गाडियो, त्यतिखेर चाहिँ त्यहाँ सिरु यति ठुलो थियो अरे, त्यो सिरु काटेर त्यहीँभित्र भएका सिसमका सानातिना रुख थिए अरे त्यहाँ, त्यो काटेर खम्बा हालेर सिरुले घर छाएर त्यहीँ मान्छे बसे, त्यहाँ खनजोत गरे, त्यहाँ साना साना पानीका यस्ता कुवाहरू खने, त्यहीँबाट पानी भेला तिनीहरूले सानसानो यताउता गाउँमा गएर डेक मागे, कटौरा सटौरा मागेर पानी उगाएर खाने, तिनीहरूसँग केही थिएन अरे त्यतिखेर, त्यहाँ राजनीति गर्ने क्रममा माओवादीले राजनीतिको नाममा चाहिँ गाउँ गाउँबाट मान्छेहरूलाई उठाएर ल्यायो होइन, अब हामीले पनि त्यो दिन देख्या हौँ गरे हो, अब तपाईँहरूलाई भोलि तपाईँहरूकै लागि हो देशमा परिवर्तन ल्याउने, आउनुहोस् उठ्नुहोस् जनताहरू, हाम्रो साथ दिनुहोस्, हाम्रो पछि लाग्नुहोस्, हामी अगुवाई गर्दैछौँ तपाईँहरूलाई, हामी यो देशको यो यो राज सत्ता पल्टाउनेछौँ, गणतन्त्र ल्याउनेछौँ, देशको सबै अधिकार हाम्रै हातमा ल्याउनेछौँ, त्यसो चाहिँ भन्या हो होइन सर?
त्यो सबै झुटो सपना थियो भन्ने त अब प्रमाणित भइसकेको छ। यतिखेर हामीसँग गोदावरी नगरपालिकाका उपप्रमुख हुनुहुन्छ, हालै चाहिँ उहाँ चाहिँ कार्यवाहक मेयर नै हुनुहुन्छ, रत्ना कठायत हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। रत्नाजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। आराम हुनुहुन्छ म्याडम? पछिल्लो समय यो तपाईँको नगरपालिका अन्तर्गत हरैया शिविरको इस्यु बडो चर्चामा आएको छ, उहाँहरू हाम्रो स्टुडियोमा हिजो 2 दिनदेखि यहीँ हुनुहुन्छ होइन, हामीले यो कुराकानी गरिरहेका छौँ। रत्नाजी, यो विषय यहाँलाई जानकारी छ कि छैन, खास त्यहाँ के भएको छ भन्ने कुरा?
कुरा हो, यसमा चाहिँ सन्जु बहिनी रमा बहिनी पनि त्यहाँ आउनुभएको छ, म उहाँलाई चाहिँ राम्रोसँग चिन्दछु। तर यो गोदावरी नगरपालिकामा उहाँहरूलाई चाहिँ 2061 सालदेखि चाहिँ शिविरमा बसाइएको र त्यहाँ चाहिँ टेन्टिभिट घरधुरी 250 घरधुरी जति छ, त्यसमा दलितको बसोबास अझै बढी छ, त्यही भएर यो बस्ती त्यसरी बसाइयो। तर आखिरमा अहिलेसम्म उहाँहरूको व्यवस्थामा राम्रोसँग हुन सकेको छैन, उहाँहरूले कस्तो छ भने दिनभरि लेबर गरेर खानुहुन्छ अथवा मात्र उहाँहरूको बिहान बेलुकाको छाकटार्नु चाहिँ अझै पनि धौधौ परिरहेको अवस्था छ। त्यहाँ सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीसँग म पनि एकचोटि बस्ने मौका पाएको थिएँ, त्यो अवस्था त्यस्तो भएको हुनाले चाहिँ मैले पनि आफ्नो तर्फबाट सबैजनाले अब यो जनप्रतिनिधि भनेर जिताइसके पछाडि नगरपालिकाको बजेट चाहिँ सबै ठाउँमा बराबर रूपमा लागू गर्नुपर्छ, उहाँहरूलाई पनि हामीले हेर्नुपर्छ भनेर चाहिँ स्थानीय सरकारको तर्फबाट हामीले पनि केही गर्छौँ भनेर पटक पटक मैले त्यहीँ पनि गएर भनेको थिएँ। सबै दिदीबहिनीहरू कुरा सुन्दा साँच्चै मलाई त्यहाँको अवस्था दयनीय लागेको थियो, तर पनि त्यो अस्थायी शिविर भएको हुनाले त्यहाँ अलिकति काम गर्न हामीलाई पनि कठिन भएको छ। त्यहाँ सानसाना भाइ बहिनीहरू हुन्छ, उहाँहरूलाई पढ्नको लागि एउटा सानो यस्तो बाल विकास केन्द्र जस्तो पनि छैन, त्यसले गर्दा शुद्ध खानेपानीको व्यवस्था छैन, शौचालयको व्यवस्था छैन, यस्ता समस्याले गर्दा उहाँहरू ग्रसित हुनुहुन्छ। तर उहाँहरूलाई चाहिँ साँच्चै सबैले यो अब त यो हाम्रो देश सङ्घीयतामा गइसकेको छ, अब सङ्घ प्रदेश स्थानीय तीन तहमा चाहिँ हाम्रो विभिन्न अधिकारहरू छन्, त्यो अधिकारभित्र रहेर चाहिँ अब हाम्रो नेपालको संविधान 2072 अनुसूची 8 के लेखेको छ भने अनुसूची 8 चाहिँ घर जग्गा धनी पूर्जा वितरण गर्ने, त्यस्तै गरेर 9 चाहिँ तिनटै तहको साझा अधिकारहरूमा पनि सुकुम्बासी व्यवस्थापन गर्ने भनेको छ। उहाँहरू चाहिँ सुकुम्बासी हो या अथवा मुक्त कमाया शिविर हो, जे भए पनि आखिरमा हाम्रो यो संविधानले नै भनेको छ, के भनेको छ भने प्रत्येक नागरिकले चाहिँ यो स्वतन्त्रपूर्वक खान बस्न पाउनुपर्छ भन्ने कुराहरू छ। त्यसैले सम्पूर्ण त्यहाँ बसेका बुवामा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ हामीले स्थानीय सरकार अथवा प्रदेश सरकार अथवा केन्द्रीय सरकारले सत्य सत्य के हो त्यो छानबिन गरेर चाहिँ उहाँहरूलाई यो बस्नको लागि व्यवस्था गर्नुपर्छ। उहाँहरूलाई पटक पटक यो त्रासको वातावरण सिर्जना भइरहेको छ, उहाँहरूले भन्ने गर्नुहुन्छ, मलाई पनि कहिलेकाहीँ फोना भन्ने गर्नुहुन्छ। उहाँहरूले के भन्नुहुन्छ भने हामीले 2061 यहाँ बसेको, तर अहिले चाहिँ हामीलाई यो पटक पटक आएर डर त्रास धम्कीहरू दिने, अब हामी कहाँ गएर बस्ने, हाम्रो व्यवस्था हुनु पऱ्यो भनेर मलाई पटक पटक भनिरहेको अवस्था छ। त्यसले गर्दा म त्यहीँ आउनु भएको हाम्रो दुईटा बहिनीहरू हुन्छ सन्जु र रमा बहिनी, उहाँहरूलाई के भन्न चाहन्छु भने यदि यो प्रदेश र केन्द्रका विभिन्न नीति नियमहरू कानुनहरू बनिसकेको खण्डमा चाहिँ अब तिनटै सरकारहरू मिलेर साँच्चै सत्य तथ्य के हो त्यहाँको अवस्था दयनीय छ त्यसलाई चाहिँ हामीले यो बुझेर अझै पनि कहाँ राख्न सकिने त्यो कुराहरू चाहिँ हामीले सबैले चाहिँ आफ्नो तर्फबाट गर्नुपर्छ जस्तो मैले चाहिँ बुझेको छु।
रत्नाजी तपाईँले यो भनिरहँदा खास गरी 2061 सालमा तत्कालीन माओवादीले चाहिँ भनौँ न जग्गाहरू कब्जा गरेको शान्ति प्रक्रिया विरुद्ध शान्ति सम्झौता पछि चाहिँ अब यो फिर्ता गर्ने या भनौँ उहाँहरूले सम्झौता गर्नु भएको छ त्यो एउटा पाटो भयो, तर आम जनताको कुरा तपाईँले भन्नुभयो, संविधानको कुरा पनि गर्नुभयो, एउटा मौलिक हकको कुरा पनि गर्नुभयो, यहाँले खान पाउनुपर्ने, लाउनु पाउनुपर्ने, बस्नु पाउनुपर्ने, अहिले यो पछिल्लो समय उहाँहरूले हामीलाई व्यवस्थापन गरिनुपर्छ, यो जमिन बिक्री पनि भइसकेको छ, उहाँहरूको अवस्था अहिले पनि तपाईँले पनि धेरै कुरा भनिसक्नु भएको छ रत्नाजी, अब यो व्यवस्थापनका लागि खास गरी माओवादी केन्द्रका नेताहरूसँग पनि हामी कुराकानी गर्छौँ, यो के गर्ने होला भन्नुहोस् त, अब कसरी व्यवस्थापन गर्ने, के हुन्छ उहाँहरूको व्यवस्थापनको विकल्प, के गर्न सकिन्छ, तपाईँ गोदावरी नगरपालिकाको अहिलेको लागि उपप्रमुख हुनुहुन्छ, तपाईँहरूको पनि भूमिका छ, उहाँहरू बिचल्लीको अवस्थामा हुनुहुन्छ, उहाँहरू घरमा बाहिरको अवस्थामा पुग्नु भएको छ, यो परिस्थितिमा अब कसरी व्यवस्थापन गर्ने होला रत्नाजी?
यो त्यो ठाउँले चाहिँ अब त्यो जग्गा उहाँहरू त्यत्रो अगाडिदेखि बसिराख्नु भएको छ होइन, उहाँहरूले वास्तवमा सोच्नु भएको थियो होला अब हामीले यहाँ जग्गा दियो, हामीले यहीँ बस्ने हो, हाम्रो बालबच्चालाई पढाउने र हामीले स्वतन्त्रपूर्वक बाँच्न पाउनुपर्छ भनेर सोच्नुभयो। तर अहिले आएर चाहिँ अब एकजना कुनै व्यक्तिले त्यहाँको जग्गा बिक्री गरिसक्यो र अब हामी कहाँ जाने भनेर उहाँहरू दिनहुँ छटपटाइरहेको अवस्था छ र उहाँले मलाई पटक पटक फोन गर्नुहुन्छ। त्यही भएर अब हामी केन्द्रीय यो प्रदेश सरकारसँग पनि हामी यो कुराहरू गर्छौँ ल, हाम्रो गोदावरी नगरपालिकाको यो वार्ड नम्बर 7 हरे सिबी पहिला बसेको, त्यहाँ चाहिँ यस्तो यस्तो समस्याहरू आएको छ भनेर अब हाम्रो यो अब बस्ने बैठकहरूमा चाहिँ हाम्रो एउटा जिल्ला स्तरीय एउटा मन्थली मिटिङ पनि हुने गर्छ धेरै तहहरूको, यस्ता यस्ता समस्याहरूलाई कसरी एड्रेस गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ हामी बसेर छलफल गर्नेछौँ। वास्तवमा यसको लागि चाहिँ मैले अघि नै अनुसूची 8 र 9 कुराहरू पनि भने, त्यसमा पनि सुकुम्बासी व्यवस्थापन गर्ने भने चाहिँ 9 दिएको छ भने, त्यसमा चाहिँ सङ्घ प्रदेश र स्थानीयले चाहिँ स्थानीयको अधिकारभित्र यो साझा सूचीमा परेको हुनाले उहाँहरूको व्यवस्थापन गर्नु लागि सत्य तथ्य हेर्ने र त्यहाँ बुझ्ने र वास्तवमै सुकुम्बासी अथवा मुक्त कमैया अथवा अवस्था कमजोर भएको चाहिँ वर्ग कुन हो भनेर त्यो पत्ता लगाएर चाहिँ उहाँहरूलाई कहीँ न कहीँ व्यवस्थापन गर्नुपर्छ। मैले योभन्दा अगाडि पनि गोदावरी नगरपालिका त्यो त्यो शिविरमा गएर मैले उहाँहरूसँग बसेर कुराकानी गरेँ, वास्तवमा यो कुरा कोही पनि आएन, हामीले धेरै सक्छौँ र भोटको लागि मात्र हामीले सहयोग माग्ने विभिन्न नेताहरू आउनुभयो, तर हाम्रो लागि व्यवस्थापनको लागि सोच्नु भएन। त्यो व्यवस्थापन गर्दाखेरि चाहिँ खानको लागि, शुद्ध खानेपानीको लागि, बच्चाहरूलाई पढाउनको लागि चाहिँ केही कुराहरू अहिलेसम्म भएन। तपाईँ आउनुभयो ल ठिक गर्नुभयो, तपाईँ चाहिँ हाम्रो अभिभावक हो भनेर उहाँहरूले मलाई भन्नुभयो, तर पनि मैले पनि केही गर्न सकेको अवस्था छैन। तर पनि मैले सोचेको थिएँ त्यो ठाउँमा चाहिँ साँच्चै शुद्ध खानेपानी चाहिन्छ, एउटा आर्टिजन बोरिङ हाल्नुपर्छ अथवा त्यत्रो घर दुरी छ, त्यो घर दुरीको लागि त्यहाँ एउटा शौचालय साझा शौचालय सार्वजनिक शौचालय यदि हामीले बनाउन सक्यौँ भने त्यहाँको बालबालिकाहरू त्यहाँको दिदीबहिनीहरू बुवा आमाहरूलाई चाहिँ टाढा टाढा जानु पर्दैन, विभिन्न किसिमका रोगहरू लाग्दैन, त्यो कुरा पनि मैले चाहिँ बुझेको थिएँ। तर यति भनिरहँदा पनि त्यो अस्थायी शिविर भएको हुनाले चाहिँ यहाँहरूले देख्नुभयो नि, यहाँ सबैले बुझ्नु भएको छ, अहिले पनि उहाँहरू 2061 सालदेखि बस्नुभयो तर अहिले चाहिँ उहाँहरूलाई यति वर्ष पछाडि आएर चाहिँ उहाँलाई त्यहाँ उठाउन खोजिएको छ। जग्गा त्यो बिक्री भइसक्यो, तपाईँले चाहिँ अन्यत्र जानुपर्छ भन्ने नाममा चाहिँ उहाँलाई उठाउने काम हुँदैछ। त्यसले गर्दा हामीहरूले त्यहाँ त्यो बसोबास नै अस्थायी भएको कारणले गर्दा हामीले खानेपानी दिन सकेका छैनौँ, बच्चाहरूको लागि के गर्ने त्यो कुराहरू गर्न सकेका छैनौँ, अनि त्यस्तै गरेर शौचालयहरू बनाउन सकेका छैनौँ। तर उहाँ त्यहाँ जस्तै जस्तो हरियामा शिविर छ त्यस्तो शिविरहरू अरू ठाउँमा पनि हामीले यहीँ हेऱ्यौँ, गेटा हेऱ्यौँ, मालाखेती हेऱ्यौँ, अरू अरू ठाउँमा हामीले स्थानीय सरकारको तर्फबाट स्थानीय तहको बजेटहरूलाई चाहिँ विनियोजन गरेर उहाँहरूलाई आय आर्जनको कार्यक्रमहरू, विभिन्न शिपमूलक कार्यक्रमहरू, चाहे त्यो बेदमास को मार्फत कार्यक्रमहरू गरेर चाहिँ विभिन्न किसिमका सामग्रीहरू बनाएर बिक्री वितरण गर्ने र व्यावसायिक रूपमा लागू गर्ने, त्यस्तै गरेर च्याउ खेतीहरू गर्ने सार्वजनिक रूपमा त्यस्तो कामहरू चाहिँ अन्य अन्य शिविरहरूमा भइरहेको छ। तर त्यहाँ चाहिँ अलिकति हामीलाई त्यो अहिलेको यो समयमा चाहिँ जब हामी त्यहाँ के काम गर्छौँ भन्ने सोचेका थियौँ स्थानीय तहबाट, तर त्यहाँ चाहिँ यो जग्गा बिक्री भइसक्यो, उहाँहरू चाहिँ अब अर्को ठाउँमा जाने हो भन्ने कुराहरू भएको हुनाले चाहिँ हुन त यो जुन कुराहरू यहाँले गरिराख्नु भएको छ त्यो कुरा रिटर्न रूपमा चाहिँ हाम्रो नगरपालिकामा आएको छैन। तर पनि त्यहाँको चिन्ता त हामीलाई पनि छ नि, हामी पनि स्थानीय सरकार हो, हामीले सबैको लागि कामहरू बराबर गर्छौँ।
रत्नाजी, यहाँले यो कुरा भनिरहँदा धेरै जनताले के भन्छन् भने खास गरी गरिब या भनौँ निम्न वर्ग र खास गरी अझ भन्यो भने सुकुम्बासी र यो मुक्त कमैयाहरूलाई चाहिँ भोटको लागि मात्र नेताहरूले प्रयोग गरे, उहाँहरूको व्यवस्थापन, उहाँहरूको उच्च शिक्षा र उहाँहरूको भविष्य, उहाँहरूका नानीहरूका लागि या भनौँ छोराछोरीका लागि एउटा राम्रो फ्युचरका लागि नेताहरूले गरिदिन्नन् भन्ने एउटा आरोप लाग्दै आएको छ। तपाईँहरूले यसरी सुन्नुपर्दा कस्तो लाग्छ भन्नु त, खास गरी तपाईँहरूले भोटको लागि मात्रै हो त त्यसो भए राजनीति गरिरहेको रत्नाजी?
म यहाँलाई भन्छु, अब हाम्रो बहिनीहरू त्यही नै हुनुहुन्छ, अब सबै यो नगरवासीहरू, अन्य बुवामा, दाजुभाइ, दिदीबहिनीले सबैले सुनिराख्नु भएको छ। म के भन्छु भने योभन्दा अगाडि थुप्रै नेताहरूले चाहिँ यस्तै विभिन्न आश्वासनहरू दिएको, भोट चाहिएको बेलामा चाहिँ चुनावहरूको अगाडि जाने, यो दलित वर्गहरू बसेको ठाउँमा, गरिब वर्ग बसेको ठाउँमा, पछाडि पारिएको वर्ग बसेको ठाउँमा, त्यस्तै गरेर शिविरहरूमा, त्यस्तै गरेर सुकुम्बासी बसेको ठाउँमा, यस्ता ठाउँमा चाहिँ भोटको लागि मात्र उहाँहरूलाई प्रयोग गरेको प्रयोग गर्ने भएको भएर अहिले चाहिँ त्यस्तै समस्याहरू अझै पनि आइरहेको छ। तर हामीले चाहिँ स्थानीय सरकारको एउटा म एउटा अभिभावक भएको हुनाले चाहिँ आगामी दिनहरूमा हामी त्यस्तो गर्ने छैनौँ। मैले अघि पनि भनिसकेँ, यो गोदावरी नगरपालिकाको 7 नम्बर वार्डमा बसेको त्यो हरिया शिविर का सबै बुवामा, दाजुभाइ, दिदीबहिनीहरू हामीले बुझेका छौँ। मैले उहाँहरूलाई पटक पटक भन्ने पनि गरेको छु, साँच्चै उहाँहरूको आय स्रोत धेरै हामीले गर्न नसके पनि नगरपालिकाको तर्फबाट गरिने विभिन्न बजेटहरूलाई चाहिँ उहाँहरूलाई पनि भाग लगाउन सकिन्छ, उहाँको विकासको लागि केही काम गर्न सकिन्छ।
तपाईँले काम गर्नुहुन्छ रत्नाजी, केही भन्न चाहनुहुन्छ? सञ्जुजी, तपाईँको उपमेयर हुनुहुन्छ, नगर उपप्रमुख हुनुहुन्छ, के छ तपाईँहरूको समस्या दर्शाउनुहोस् त, उहाँलाई भन्नुहोस् त।
हाम्रो समस्या के छ कि होइन, अब ल एउटा व्यक्तिको जग्गा हो होइन, यति दिनसम्म हामी तर्साइराखेको छ होइन, न हामीले काम गर्न पाएको छौँ, न हामी खाना पकाएर खान पाएको छौँ। हाम्रो मनमा यति डर टरास दिइसक्नु भएको छ एउटा व्यक्तिले होइन। तर अब हामीलाई चाहिँ स्थानीय सरकारले चाहिँ राम्रो ढङ्गले, राम्रो तरिकाले हामीले चाहिँ व्यवस्था गरिपाउँ भन्ने आशा गर्दै म उहाँसँग कुरा यही राख्दैछु।
भनेपछि रत्नाजी, यहाँले सुन्नुभयो होला होइन, धेरै गुनासोहरू छन् होइन, यसको लागि तपाईँ पनि पहल गर्नुहोस्। हामी यति भन्छौँ तपाईँलाई, अरू अन्य कुराकानी हामी अन्य अतिथिसँग कुराकानी गर्छौँ। थ्याङ्क यू सो मच समय दिनुभयो रत्नाजी।
धन्यवाद
हस्, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो गोदावरी नगरपालिकाका नगर उपप्रमुख हुनुहुन्थ्यो रत्न कठाईसँग, हामीले हरिया शिविरकै विषयमा रहेर चर्चा परिचर्चा बहस गऱ्यौँ। यतिखेर कार्यक्रममा छोटो टाइम चेकमा जान्छु, टाइम चेकपछि हामी अन्य अतिथिसँग कुराकानी गर्छौँ।
खुसीको खबर, हाम्रो यहाँ एसओ अक्सिजनद्वारा उत्पादित अक्सिजन सिलिन्डरहरू सुपथ मूल्यमा पाइन्छ। एम्बुलेन्स, अस्पताल तथा बिल्डिङ कटिङको लागि सम्पर्क राख्नुहोला। सम्पर्क अनामी ट्रेड एन्ड सप्लाई, चटकपुर कैलाली, शिवशक्ति ढुवानी सेवा नजिक। सम्पर्क नम्बर 98484-93902, 98124-00-127।
हस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै उकिदैछ नेपाल चोको फनमा रमाउँदै, नयाँ साथी बनाउँदै विश्वको मनाउँदै उकिदैछ नेपाल चोको फनमा रमाउँदै।
सर्वाधिक लोकप्रिय चॉकलेटी वेफर चोको फन।
दिनेश एफएम 93.8 टाइम से
इट्स 8 एएम।
छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बस यहाँहरू सुन्दै हुनुहुन्छ। प्रदेश सातको विकासप्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्जमा र आजको यो विषयमा हामी कुराकानी गर्दैछौँ, खास गरी कैलाली गुडागुडी के अरे गोदावरी नगरपालिका वडा नम्बर 7 रहेको हरैया शिविरको विषयमा हामी चर्चा परिचर्चा र बहस गर्दैछौँ। हरैया शिविरको विषयमा हामी कुराकानी गर्नका निम्ति मैले प्राविधिक मित्रलाई लेखराज भट्टज्यूलाई टेलिफोन लाउनको निम्ति आग्रह गरेको छु। उहाँ चाहिँ किन जानुभयो, किन गरिबका बस्तीमा चाहिँ अहिले पनि गलत किसिमको राजनीति हुन्छ, यो विषयमा पनि एकैछिनपछि हामी कुराकानी गर्छौँ। यतिखेर प्राविधिक मित्र लागिरहनु भएको छ विप्लव, जुन निकट रहेको छ नेपाल कम्युनिस्ट पार्टी पनि त्यतिखेर संलग्न थियो र यतिखेर हामी कुराकानी गर्ने प्रयासमा छौँ। शङ्कर खड्कासँग हाम्रा प्राविधिक मित्र लागिरहनु भएको छ भने त्यसै गरी लेखराज भट्टसँग पनि हामी चर्चा परिचर्चा र बहस गर्छौँ। उहाँ चाहिँ भोटका लागि राजनीति गर्ने कि वास्तविक जनताको चाहिँ जीवनस्तर उकास्न, गरिब जनताको चाहिँ जीवन बनाउनका निम्ति हो, यो विषयमा हामी कुराकानी गर्दैछौँ। प्राविधिक मित्रले मलाई सङ्केत गर्दै हुनुहुन्छ, सम्भवतः लेखराज भट्टज्यूलाई म प्राविधिक मित्रलाई आग्रह गर्छु लेखराज भट्टज्यूलाई टेलिफोन लाउनका निम्ति, भने विप्लव निकट रहेको नेपाल कम्युनिस्ट पार्टीका नेताको मोबाइल स्विच अफ भएको भनेर भन्नुभएको छ। शङ्कर खड्का हुनुहुन्छ खास गरी अहिले चाहिँ प्रदेश नम्बर 7 को संयोजक, यो विषयमा हामी कुराकानी गर्ने प्रयासमा थियौँ। र अतिथिज्यूहरू दुईजना हुनुहुन्छ, सञ्जु चौधरी हुनुहुन्छ हरैया शिविरको अध्यक्ष र त्यसै गरी त्यहाँको स्थानीय पनि हुनुहुन्छ, एकजना रमाजी हुनुहुन्छ। सम्भवतः लाग्छ लेखराज भट्टज्यूसँग हामी टेलिफोनमा जोड्ने प्रयासमा छौँ, प्राविधिक मित्र लागिसक्नु भएको छ, उहाँसँग टेलिफोन लागिरहेको छ, उठिरहेको छैन भने मलाई सङ्केत गर्दै हुनुहुन्छ, सम्भवतः लाग्छ टेलिफोन उठिसकेको छ। यो विषयमा हामी कुराकानी गर्दैछौँ। हाम्रा अतिथि मान्य पूर्व मन्त्री एवं सांसद लेखराज भट्ट प्राविधिक मित्रले जोडिसक्नु भएको छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्ने प्रयासमा छु। प्राविधिक मित्र लागिसक्नु भएको छ, उहाँलाई म वेलकम गर्छु। मान्य सांसद एवं नेकपा माओवादी केन्द्रका प्रदेश नम्बर 7 का प्रभावशाली नेता इन्चार्ज यतिखेर लेखराज भट्ट हाम्रो टेलिफोनमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। मान्यजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा, सन्चै हुनुहुन्छ? यो खास गरी हामीले यो अहिले पछिल्लो समय उहाँहरूको समस्या दर्शाउँदै हरैया शिविरको विषयलाई लिएर यतिखेर उहाँहरू आन्दोलित हुनुभएको छ, उहाँहरूलाई आउनुभएको छ हाम्रो स्टुडियोसम्म, लगातार उहाँहरू ढोका गर्जुचाइरहनु भएको छ। खास गरी यो हरैया शिविर 2061 सालमा तपाईँकै नेतृत्व, खास गरी प्रचण्ड बाबुरामहरू लगायत शीर्षस्थ नेताहरू आएर झन्डा गाडेर विरोध शान्ति सम्झौतापछि त एउटा एग्रिमेन्ट भएको छ, अहिले आएर त्यो जमिन बिक्री पनि भएको छ, उहाँहरूको अवस्था दयनीय छ। मान्यज्यू खास के हो यो घटनाको विषयमा अलिकति बताइदिनु हामीलाई।
पहिलो कुरो त त्यही 61 केही मान्छेहरूलाई त्यहाँ अब तलको नेतृत्वले राखेको अब कब्जा अभियान अन्तर्गत नै थियो भन्ने लाग्छ मलाई। त्यसपछि पछिल्लो चरणमा त्यहाँ थुप्रै मान्छेहरू फेरि त्यही नाउँमा गएर बसिया देख्छु मैले, कैयौँका घरहरू अन्यत्र पनि देखिन्छन् र म अस्ति त्यहाँ गएको थिएँ बोलाएर, र हाम्रो समस्या के हो कसरी हल हुन्छ भनेर एकजना महिला त्यहाँ हुन्थ्यौँ, के नाम थियो मलाई याद
छैन, सञ्जु चौधरी,
चौधरी एउटा पहाडी मुनिको
हिराबादी
हजुर। अनि मैले चाहिँ के भनेको थिएँ भने अब रणबहादुर शाहले बिक्री गरिसकेका छन् अनि यो व्यक्तिगत सम्पत्ति बनिया छ, यो अब शान्ति प्रक्रियामा हामी आएछौँ, थुप्रै यो कब्जा भएका जमिनहरू फिर्ता पनि भएको छ शान्ति सम्झौता अन्तर्गत, त्यतिखेर अब उनले त्यतिखेर त्यो त्यति ऊ गरेनन् फिर्ता लिन, अब अहिले बिक्री गरेको छ। अब निजी सम्पत्तिमा मैले चाहिँ अहिले तपाईँहरू बस्नुहोस् भनेर पनि भन्न सक्दिनँ, छोड्नुहोस् भन्न पनि सक्दिनँ, अहिले अब सम्बन्धित जग्गा भनिने व्यवस्थापन गर्छु भन्छ भने त्यो तपाईँहरूको आत्मविवेकको कुरो हो भने चाहिँ मलाई कहिले चाहिँ यो उठ्नुपर्छ भनेर भन्यो फलानाले भनेर दुष्प्रचार गरिएछ त्यो चाहिँ सत्य होइन। अब त्यो बोलाएपछि मेरो भोटर हो मेरो चुनाव क्षेत्र हो त्यहाँ म गएको सत्य नै हो अनि मैले भन्ने कुरो के हो भने जग्गा धनी कानुनको सहायता लिन गयो भने फेरि कानुनले चाहिँ खाली गर्न लगाउँछ यो चाहिँ
हो। वास्तवमै लेखनाथ भट्टज्यू यहाँले भनेको कुरामा म सहमत छु। तपाईँहरूले 2061 सालमा एउटा पार्टीको नीति अन्तर्गत काम गर्नुभयो भनौँ या त्यतिखेर कब्जा गर्नुभयो एउटा नीति थियो त्यो अन्तर्गत जानुभयो तर अहिले अवस्था हेर्ने भने ती करिब 250 घर दुरी रहेका ती घर जो अहिले झुपडीमा बसिरहनु भएको छ खानेपानी छैन स्वास्थ्यको अवस्था दर्दनाक छ उहाँहरूको व्यवस्थापन गर्ने कुरामा सञ्जुजी तपाईँसँग केही कुराकानी गर्न चाहनुहुन्छ। सञ्जुजी भन्नुहोस् हाम्रो लेखनाथजी हुनुहुन्छ यतिखेर टेलिफोनमा मान्य सांसद एवं प्रदेशमा साथको संयोजक हुनुहुन्छ। तपाईँले भनेअनुसार 2061 सालमा रातो झन्डा गाड्ने एकजना पात्रको रूपमा पनि
तपाईँहरूले 2061 सालमा रातो झन्डा फरफराई कब्जा गर्ने माओवादी जसको जोत त्यसको पोट भनेर तपाईँहरू नै कब्जा गर्नुभयो जसको लिप त्यसको घर भन्ने नारा लगाउने तपाईँहरू नै जनताहरू कानमा तेल हालेर किन सुत्नु भएको छ उठ्नुहोस् तपाईँहरू पनि आवाज गर्नुहोस् आफ्नो अधिकार चाहिँ आफैले लिनुपर्छ आफ्नो अधिकार बच्चाले नरोएपछि आमा के अरे बच्चा नरोएपछि आमाले दुध दिन्न भने पनि बोल्न तपाईँहरूले नै सिकाएको हामी चाहिँ लाटा सिधा जनता थिए अब तपाईँहरूले चाहिँ बाठा बनाइसकेपछि त्यसरी भन्न कहाँ पाउँछ सक तर अब हाम्रो यति वर्षदेखि हामी कुनै सङ्घ संस्थाबाट पनि कुनै सरकारी व्यवसायबाट पनि हामी सबै चिजबाट वञ्चितमा छौँ। एउटा हामीले भेगुटाले मुटेको पानी खान्छौँ गाईले गाईले डुबेको पानी खान्छौँ सबै चिजबाट हामी वञ्चित कति दाजुभाइ कति बाजे कति आमाहरूले त्यस्तै पानी खाएर बिमारी भएर पनि मृत्यु भइसकेको छ तर शिरपुर युद्ध वाणिज्य क्रियेसर उद्योगले चाहिँ हामीले चाहिँ त्यहाँ मर्नी कर्नीको लागि मलामी लग्नको लागि एउटा मुर्दा लग्नको लागि ट्र्याक्टर को लागि पनि धेरै सहयोग गर्नुभएको छ तर सर तपाईँले चाहिँ एउटा जनतालाई चाहिँ तपाईँले चाहिँ एउटा के अरे हतियार जस्तै मात्र युज गरेर अब चाहिँ व्यवस्थापन गर्ने ग्यारेन्टी किन गर्नुहुन्न व्यवस्थापन गर्नको लागि ग्यारेन्टी लिनुपर्छ तपाईँले त किनभने हामीले तपाईँलाई धेरै तपाईँले एकलौटी व्यक्तिको भोटले त तपाईँले संसद बन्नु भएको छैन नि यो तर तपाईँले 25,000 भोट दिएर हामीले तपाईँलाई चाहिँ विजय गराएको छौँ तर अस्ति राति तपाईँले राति नआइदिएको भए त हाम्रो के अरे स्वागत मन्तव्य दिउँसो आइदिएको भए त तपाईँलाई हामीले फुलको माला गाँटेर तपाईँलाई ढाकिन्थे स्वागत गरिन्थे स्वागत मन्तव्य गरिन्थे तर एक्कासी तपाईँले आउनुभयो त्यस त्यही पनि तपाईँले चाहिँ एउटा मनमा आश्वासन पनि दिनु भएन तपाईँहरू चाहिँ मोहनी मोहनी हक पनि लाग्दैन किन लाग्दैन तपाईँहरूलाई हामी चाहिँ लेबी तिरेको छौँ मासिक लेबी तिरेको प्रमाण पनि छ रसिद पनि छ हामीसँग सरकारलाई लेबी रस के अरे कर तिरेन भनेपछि तपाईँलाई त हामीले कर तिरे
अब पहिलो कुरो म राति किन गएँ भने उहाँहरूले फोन गरेर मलाई बोलायो जनताले बोलाएपछि म त्यहाँ गएको छु यो बारेमा स्पष्ट हुन जरुरी छ म कुनै त्यो जग्गा धनीको वकालत गर्न गएको थिएन उहाँहरूले बोलाइसकेपछि उहाँहरूको समस्या सुन्न गएको थिएँ। दोस्रो कुरो मैले त्यहाँ बोलेको उहाँले कति याद गर्नुभयो गर्नु भएन मैले के भनेको छु भने यो एउटा सिस्टममा छ अब निजी सम्पत्तिको कुरो हो दोस्रो प्रदेश सरकारले अब छिट्टै कानुन बनाउँदैछ भू व्यवस्थापन नीति अन्तर्गत संविधानमै स्पष्ट जग्गा नभएकाहरूलाई जग्गाको धनी बनाउने व्यवस्थापन गर्ने भनेको छ त्यो अन्तर्गत कानुन बनेपछि तपाईँहरूको व्यवस्थापन हुन्छ तपाईँहरूको कहाँ जमिन छ छैन त्यो पनि तथ्याङ्क लिइन्छ त्यसपछि वास्तविक रूपमा चाहिँ मुक्त कमैया हलियाहरूको पहिलो एकचोटिलाई त्यो व्यवस्थापन हुन्छ त्यो पहिला प्रदेश
तर सर
केन्द्रमा पनि त्यो छ भने उहाँले भुल्नुभयो क्या
संसदज्यू तर हाम्रो चाहिँ वास्तविकमा सुकुम्बासीको व्यवस्थापन होइन तपाईँहरूको चाहिँ कहिले गर्ने
अब पहिलो प्रदेश सरकारले कानुन बनाउँछ कानुन बनिसकेपछि तपाईँहरूको तथ्याङ्क लिन्छ, त्यसपछि तपाईँहरूको अन्यत्र जग्गा जमिन छ छैन त्यो पनि अनुसन्धान गर्छ, नभएकाहरूलाई त्यो नीति अन्तर्गत कानुन अन्तर्गत व्यवस्थापन गर्छ।
सांसदज्यू अस्ति चाहिँ तपाईँलाई कसले बोलाएको थियो राति फोन गरेर? त्यो पोस्टर
महिला के नाम हुन् तिनी, बाजी महिला हुन्, तिनले फोन गरेर एकचोटि आइदिनु पऱ्यो यहाँ भए भनेपछि म गा हो, म कुनै त्यो जग्गा त्यो को तपाईँलाई सिकाउँदैछ प्रश्न होइन, यो मैले सुनिरहेको छु।
होइन 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 सर,
सिकाएको कुरोले तपाईँ प्रश्न सोध्नुहोस् त, मैले सबैलाई चिनेको त्यहाँ।
जस्तै अहिले यो पछिल्लो समय अब उहाँहरूको समस्या छ,
पत्रकारभित्र तपाईँलाई
मसँग मसँग अर्को अतिथि पनि हुनुहुन्छ, ममता के अरे हाम्रो रमाजी पनि हुनुहुन्छ, रमाजी पनि कुराकानी गर्न चाहनुहुन्छ होला। रमाजी हुनुहुन्छ यहाँ, मैले कुराकानी सिकाएको छैन, लेखराजज्यू तपाईँले गलत नसोध्नुहोस् होइन, यहाँ रमाजी हुनुहुन्छ, सँगै बस्नु भएको छ उहाँहरूसँग। रमाजी तपाईँ पनि राख्नुहोस् त प्रश्न, लेखराज भट्टजी हुनुहुन्छ, उहाँहरू सँगै बस्नु भएको छ, म अहिले यता छु, मैले सिकाउने कुरा पनि हुँदैन, म निष्पक्ष स्वतन्त्र पत्रकार हो, तपाईँलाई राम्रोसँग थाहा छ। नवराधानु होइन होइन होइन, मैले सिकाएको छैन मान्यज्यू, तपाईँ मान्नुहोस्। रमाजी तपाईँ बोल्नुहोस् त उहाँसँग।
माननीय सांसदज्यू नमस्कार, नमस्कार सांसदज्यू, नमस्कार सांसदज्यू, कुरा सुन्नुहोस् न तपाईँ, यहाँ सिकाएको छैन सांसदज्यू, हामी बिस्तारै बोल्न लागेका छौँ, उहाँलाई सिकाउने किन सिकाउने, उहाँ यति लडेर आइसक्नु भयो 2061 सालदेखि हजुरहरूका पछि लागेर अहिलेसम्म उहाँ कुरा गर्न नसक्ने हुनु होला, हामी पनि स्थानीयवासी त्यहीँ नजिकको नजिकबाट एकदम नजिकबाट देखेको छौँ हरेया शिविरमा के हुँदैछ कस्तो हुँदैछ तपाईँहरूले, हामी पनि एउटा कुनै राजनीतिक कुरो होइन यो, हामी म राजनीतिसँग सम्बन्धित छैन, म स्वतन्त्र मान्छे हुँ, आफू व्यवसाय गरेर खाने एकजना महिला हुँ, म पनि भूमिहीन सुकुम्बासी हुँ, तर हरैया शिविरमा बस्दिनँ, जहाँ बसे पनि म आफ्नो व्यवसाय चलाएर खाने मान्छे हुँ। हरैया शिविरका मान्छेलाई तपाईँहरूले जति नजिकबाट चिन्नु भएको छ मैले पनि त्यति नै नजिकबाट चिनेको छु, तपाईँहरूले 2061 सालमा त्यहाँ कब्जा गरेर एउटा धना एउटा कुनै मान्छेको जमिन कब्जा गरेर झन्झा फरफराएर ती रेकर्डहरू ती मोबाइल ती गाडेका झन्डाहरूका फोटाहरू अहिलेसम्म होलान् हामीसँग पनि, हामीले पनि राख्या होला, तपाईँहरूले अहिले पानीमाथिको ओबानो बन्न पाउनुहुन्न, अहिले आएर तपाईँ 7 नम्बर प्रदेशको माननीय सांसद पूर्व मन्त्री यति यत्रो ओहदामा पुगिसकेपछि तपाईँले यति निज कुरा गर्न सुहाउँदैन, सिकाउँदै हुनुहुन्छ तपाईँले भनेर भन्न सुहाउँदैन हजुरले,
मान्छे
सिकाउनु भएको छैन, हामीले व्यक्तिगत कुरा गर्दैछौँ, व्यक्तिगत कुरा गर्दैछौँ। नेपालमा 108 महिला दिवस मनाइरहँदा एकजना महिलाले चाहिँ तपाईँलाई फोन गरे भन्दैमा माननीय सांसदज्यू तपाईँले त्यहाँ राति प्रशासन लिएर शिविरमा हाम्रा नजरमा पनि आउन गल्ती थियो, तपाईँले दिउँसो आइदिनु पर्थ्यो, स्वागत हुन्थ्यो हजुरलाई, त्यहाँ बाजागाजा सहित स्वागत हुन्थ्यो, फुलमालाले तपाईँलाई ढाकिन्थ्यो, तर तपाईँले किन त्यस्तो गर्नुभयो, तपाईँले राति आउनुहुने थिएन, ठिक गर्नुभयो, तपाईँले राति आउनुभयो, सुकुम्बासीका समस्या अगाडि आए, कुरा प्रस्फुटन भए, मान्छेले कुरा सुन्नमा पाए, तपाईँ भोलिपल्ट किन काठमाडौँ जानुभयो, भोलिपल्ट दिउँसो किन आउनु भएन, त्यहाँ आइदिनु पर्थ्यो नि त, तपाईँका शिविरमा तपाईँले राखेका जनतालाई हामी एउटा व्यापारी व्यापार गरेर खाने मान्छे 10,000 व्यापार गरेका छौँ, 25,000 उधारो दिएका छौँ, हामीले पालेका छौँ त्यो शिविरलाई आफ्ना पैसा खर्च गरेर, तपाईँहरू किन उनीहरूका उसमा कुरा गर्न सक्नुहुन्न, कुरा उठान गर्न किन सक्नुहुन्न, यो कुरोको जवाफ दिनुहोस् हामीलाई, स्थानीयवासी भएको नाताले हजुरलाई म कुनै राजनीतिका पछि छैन, म एकजना स्वतन्त्र गरी खाने व्यवसाय हुँ, त्यहाँका मान्छे दिनदिनै मेरा पसलमा आएर कुराहरू सुन्दा सुन्दा म तपाईँहरू जति विज्ञ भइसकेँ, त्यही हुनाले यो प्रश्न हो हजुरलाई।
राजनीतिज्ञ हो कि होइन त्यो त मलाई थाहा छैन, तपाईँको कुरोले अब राति कुनै पनि जनताले बोलाएर चाहिँ जुनसुकै बेला रातिमा त होइन दिउँसो जुनसुकै बेला जाने मेरो भनी छ गाछु म, र जहाँसम्म तपाईँले कब्जाको कुरो गर्नुहुन्छ शान्ति प्रक्रिया पछि नेपाल सरकार र माओवादीको बिचमा नेपाली कङ्ग्रेसको बिचमा सम्झौता भएको छन्, समझदारी भएको छन्, थुप्रै जमिनहरू त्यो फिर्ता गर्ने काम भएको छ देशैभरि, र अहिले हामीले एन बमोजिम एन बनाउने र त्यो अनुसार संविधानमै स्पष्ट लेखिएको छ, त्यो हाम्रै कारणले लेखिया हो र त्यसको व्यवस्थापन भने यिनको पहिलोचोटि एकचोटिलाई गर्ने भन्ने छ, अब त्यो तपाईँले मैले बोलाएको कुरो पनि सुन्नु, र यदि म त्यो बोलाउँदा पनि नगा भए तपाईँ के भन्नुहुन्थ्यो भने हामीले चुनिया जनसक्दाखेरि चाहिँ आएन भन्नुहुन्थ्यो, अहिले जाँदा किन राति आइसक्नुहुन्छ?
माननीय ज्यू सुन्नुहोस्, तपाईँले राम्रै गर्नुभयो, तर राति आइदिनु थिएन, तपाईँलाई हजार
भनेका छन् लेखराज भट्टजी जतिको मान्छेले राति आउनु थिएन त्यो सुकुम्बासी शिविरमा दिउँसो आउनु थियो यो त तपाईँहरूले प्रशासन सहित जनयुद्ध कालमा आउँदैन थिए तपाईँले यसरी आउनुभयो अनौठो हामीलाई यही लाग्यो आउनुभयो हामीलाई अप्ठ्यारो छैन केही छैन अनौठो लाग्यो हजुरलाई प्रश्न गरे हामीले अरू केही होइन ल तपाईँहरूका कारणले यो देशमा गणतन्त्र आयो संविधान लेख्यो सबै थोक भयो तपाईँहरूले आफैले मात्र गर्नुभयो नेता प्रचण्ड बाबुराम तपाईँ लेखराज भट्टज्यू दुई चारजनाले मात्र गर्नुभयो कि सुकुम्बासी जनताहरूले पनि तपाईँहरूलाई सहयोग दिएर अगाडि धकल्नलाई अगाडि बढ्नलाई प्रयोग गर्नुभएको थियो तपाईँले यो कुरो पनि भनिदिनु पऱ्यो अहिले चाहिँ उनको सहयोगमा तपाईँहरू यहाँ पुग्ने केन्द्रमा पुग्ने राष्ट्रमा पुग्ने उहाँ सिंहदरबारका ढोका तपाईँहरूले ढकढक्याउनु भयो उहाँ देश विदेशमा पुग्नुभयो आफ्नो नाम कमाउनु भयो चिल्ला गाडीमा घुम्ने कुर्सीमा बस्नुभयो कसका सहायताले गर्नुभयो यो त यिनै सुकुम्बासी 2061-62 सालमा 32 दिन कैलाली बन्द भयो कसले तपाईँहरू चारजनाले बन्द गर्नुभयो यिनी सुकुम्बासी लागेनन् होला यहाँका स्थानीयवासी लागेनन् होला तपाईँहरूले यो कुरो बुझ्नु पर्दैन
हजुर पत्रकारज्यू तपाईँले चाहिँ यो अनावश्यक बहस गराउने 2 मिनट भन्नु हो बहस गराउन आवश्यक छैन
तपाईँ सुन्नु उहाँको गल्ती चाहिँ होइन होइन हामीले चाहिँ बाध्यता भएर दिन दिनै उहाँको ढोका घटघटाएको हुनाले मात्रै भएको छ पत्रकारको त्यो गल्ती छैन सर
मिडियामा म बहस गर्न चाहन्न होइन म त्यही आउँछु म त्यहीको मान्छे त्यहीको जनता
आउनुहोस् आउनुहोस् माननीय ज्यू यहीँनेरि बसेर कुरा गरौँ हरै शिविरमा बसेर कुरा गरौँ
चाहिँ उहाँहरूको व्यवस्थापन होस् मात्र हामी चाहन्छौँ माननीय ज्यू हामीले यति मात्रै भन्न खोजेको खास गरी उहाँहरू चाहिँ आन्दोलित भएपछि यो इस्यु उठायो माओवादीले उहाँहरूलाई व्यवस्थापन गर्नुपर्छ भन्ने मात्रै हाम्रो माग हो अरू केही पनि छैन तपाईँसँग
है तपाईँले कसैलाई उत्तेजित पारेर मैले के भनिरहेको छु भने जनताले बोलाएपछि दिउँसो कि राति हो जनप्रतिनिधिको जाने कर्तव्य हो त्यहाँ मैले उठ्नुहोस् उठाउनुहोस् भने छैन त्यहाँ थुप्रै मान्छेहरू छन् मसँग उहाँहरू मात्र हुनु हुनुहुन्न र हाम्रो ठिकै भूमि व्यवस्थापन हुन्छ भने
त्यति त्यति मात्र उहाँहरू व्यवस्थापन होस् मात्र हामी चाहन्छौँ उहाँहरूले त्यही भन्दै हुनुहुन्छ त्यही भएर मैले तपाईँलाई टेलिफोनमा जोडेको खास गरी तपाईँहरूकै कारणले उहाँहरू बस्नु भएको हो तपाईँहरूले नै व्यवस्थापन गर्नुपर्छ
त्यहाँ होमवर्क हुँदैछ एनको लागि कानुन बन्दैछ बिना कानुन कसैलाई कहाँ जग्गा दिन्छ होला
भन्नुहोस्
केन्द्रमा पनि कानुन बनेको छैन तल पनि बनेको छैन संविधान बनेको छ
अब एन एन बनेपछि उहाँहरूको व्यवस्थापन हुन्छ मान्छे
हुन्छ मर्यादा हुन्छ पत्रकारिताको बुझ्नुभयो कि नि
आक्रोशित नहुनुहोस् लेखराजी आक्रोशित हुनु आवश्यक पनि छैन मैले चाहिँ जनताको इस्यु बोलाइदिएको मात्रै हो धन्यवाद समय दिनुभयो थ्याङ्क यू सो मच लेखराज भट्ट हुनुहुन्थ्यो अलिकति आक्रोशित मुडमा देख्नु भएको थियो आज खास गरी उहाँलाई चाहिँ यो इस्युले चाहिँ नजिकैसँग टच गरे उहाँको मुटुलाई छोयो हामीले छोड्ने प्रयास गर्छौँ चाहे त्यो देशको प्रधानमन्त्री होस् मन्त्री हुन् जोसुकै हुन् जनताको नजरमा सधैँ नौकर भएर बस्नुपर्छ जनताको सेवक हुन् उहाँहरूलाई जनताले चुनेर पठाएको जनताको सधैँ सम्मान गर्नुपर्छ हामी यति चाहन्छौँ स्टुडियोसम्म आइदिनुभयो सञ्जुजी थ्याङ्क यू सो मच रमाजीलाई पनि थ्याङ्क यू सो मच समय दिएर
दिनेश एफएमलाई पनि हाम्रो तर्फबाट हामीलाई यहाँसम्म आएर आफ्ना आफ्ना कुराहरू राख्न दिनुभएकोमा र यो सुकुम्बासीको समस्याहरू आम जनताका सामु पुर्याउने हामीलाई पनि तपाईँहरूले यहाँ अवसर दिनुभएकोमा हजुरहरूलाई र दिनेश एफएमलाई समग्र रूपमा धन्यवाद सर
थ्याङ्क यू सो मच तपाईँहरूको चाँडै व्यवस्थापन होस् हामी चाहन्छौँ मन्त्रीज्यूले पनि एउटा आश्वासन दिनुभएको छ चाँडै एन बन्छ व्यवस्थापन हुन्छ भने भनिसक्नु भएको छ यो रेकर्ड हामीसँग छ थ्याङ्क यू सो मच कार्यक्रम सुनिदिनुभयो आभार व्यक्त गर्छु प्राविधिक रूपमा मुकेशजीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट आज म पनि बिदा माग्छु हवस् नमस्कार